تعمل ده.
الفرق ايه؟ متعرفش تتعلم من العمل كتير، فرق ايه وجبات؟
دي كانت بتفكر فيه
أسعار كبيرة بقى، معمول سبعة، ضغط النبرة فرمي جرمي، وفكر قال دوما فيه جيد المنزلين، اللي مش ناقصة. ورتبت كمان وسكرت في اللي قدرت نهير المجاري أنا جوز كمطالب أنت ما متعرف حقين جناهي تعرف كيف قدم قدرات في اللي قدرت نهير إيك معمول صعب قال له تعال قبالة بزرق كمان معمول را من الكاية أنا كبير أبنين أصحاك على الله قدرت اللي قدرت نهير شيء يوم جيت صوت بالعلم بعد ترميها يجين ثلاثة هذا القرآن الله أعلم أن الرسول صلى الله عليه وسلم صادق الله بكلامك الله بكلامك أنا والله كاذب الله بكلامك جالبك وأنا كاذب الله بدينك وأنا والله كاذب الله بدين تسجل المعاون كاذب عنده صاحب هذا المطاعر المريض صاحب نصيب بيوت وصاحب هذا المعطى وصاحب نصيب بيوت شيء يا مالي وطولة مطولة مشهورة فعلا فعلا نصيب فعلا وطاعر ما يمكنش قسمة بيوت اللي هذا في نصيب
بات پڑ گئی نبی علیہ السلام
ہم تو فرمائے جو کھڑے ہیں بیٹھ جائیں تو میں کھڑا ہوا نہ بیٹھ جائے. تو آج یہ دونوں قسم کے ادب نکل گئے. تھوڑا بہت کہیں کہیں ہے گفتگو کا تو تھوڑا سا ادب, بات کا ادب اور کم ہو. اگر بات کے ادب کا مزاج بن جائے تو ایک ہفتے میں سنے جانے والی دین کی باتیں پوری زندگی میں دین کے آنے کا ذریعہ بن سکتی. اتنی اہمیت ہے بچوں کو ذہن میں رکھنا چاہیے, اساتذہ کے سامنے, ماں باپ کے سامنے بلند آواز سے بولنا بھی ادبی ہے. ان کے سامنے اپنی ناراضگی کا اظہار بھی بے ادبی ہے, اور غصے میں ان کو بھول کے دیکھنا بھی بے ادبی ہے. بعض بات کو ایسا بھول کے دیکھتے ہیں کہ ہمارا بتائیں کہ بس وہ تیاری کر رہے ہیں اندر سے کہ بھی آ جاؤں. حکم دے تو پورا نہیں کرنا بھی بے ادبی. غریب ماں باپ کو, کمزور ماں باپ کو حقیر سمجھنا, بوجھ سمجھنا, یہ بھی بے ادبی ہے. اگر گھر میں کسی لڑکی کو گھر کی ماں ڈراتی ہے, شادی شدہ عورت کو شوہر ڈراتا ہے, روکتا ہے, ٹوکتا ہے, یا اس کے گھر کی بڑی خواتین اس کی غلطی پر روکتی ہیں ٹوکتی ہیں, تو اس پر ناگواری کا احساس کرنا بھی بے ادبی ہے. خوش دلی سے قبول کرنا چاہیے, میرے بنائے کے لیے کرنا چاہیے, میرے دشمن ہو رہے ہیں یہ تو دوست ہیں, بس بات ہو رہی ہے, خیر خان اسے چھوٹے نہیں ہیں, مجھ سے بڑے ہیں, کسی میری غلطی پر مجھے ٹوک رہے ہیں تو اس کو اچھا کرنے کے واسطے لوگ ایسی صورت میں یہ میرے ہمدرد ہیں, ناراضگی کے تو ادب کا بڑا خاص اہتمام ہونا چاہیے. یہ ادب سواد کا بھی ہو, ادب کلام کا بھی, بات کا بھی, کام کا بھی, یہ بہت ضروری سبق ہے, اسے یاد رکھنا چاہیے. یوں سمجھ لیجیے کہ خیر کے آنے کا ایک دنیا کی دروازہ ہے, خیر اس راستے سے بہت جلد آتا ہے. بہرحال ایک بات مجھے یاد آئی تو میں نے سنا دی. ایک استاد بیٹھے ہوئے بچوں کو پڑھا رہے تھے, تھوڑی تھوڑی دیر سے بیٹھے ہوئے جگہ سے کھڑے ہو جاتے, پھر بیٹھ جاتے, تھوڑی دیر کے بعد کھڑے ہو گئے, پھر بیٹھ. بچوں کو سمجھ بھی نہیں آیا کہ ایک عمر صاحب بار بار اٹھ رہے ہیں, بار بار بیٹھ, بعد میں خوشی حالت خراب آتے ہیں, بار بار اٹھ رہے تھے بیٹھ. کہنے کے اصل میرے استاد کا بیٹا بال کھیل رہا, وہ بال جب دوڑتا ہوا اس حصے میں آ جاتا ہے جس حصے پر میری نظر پڑتی ہے, وہ بال کو لینے کے واسطے میرے استاد کا بچہ آتا تھا, میرے استاد کے صاحبزادے کی نسبت سے میں کھڑا ہو جاتا. ادب کا یہ عالم تھا کسی کو معلوم, یہی وجہ تھی کہ بہت نوازے تھے, بہت نوازے تھے استادوں کی خدمت. موجودہ زمانے میں رات جسمانی خدمت نہ لی جائے نہ کی جائے, مطلب دوسری جو خدمت ہے اس سلسلے میں تو یہ بات ذہن میں رکھنا چاہیے. مالٹا کیجیے بہت بڑے استاد, انگریزوں کی ریش دوانیوں کے نتیجے میں گرفتار ہو گئے, سخت ترین علاقہ, سخت سخت جاڑے کا موسم, برف کی طرح ٹھنڈا پانی, آج کے وقت میں تو بہت ہی ٹھنڈا. شاگرد کو معلوم ہے کہ میرے استاد محترم جاڑا ہو کے گرما ہر وقت نماز تہجد کے اہتمام کرتے ہیں, شاگرد بھی ساتھ میں گرفتار ہو گئے, یہ بھی ان کا حوالے ہے وہاں والے. شاگرد نے سوچا استاد محترم تہجد کو اٹھیں گے, وضو کریں گے, پانی برف کی طرح ٹھنڈا, موسم کافی سارا, کچھ نہ کچھ انتظام جیب میں کرنا چاہیے, پانی ٹھنڈا نہ رہے گا. لوٹے میں پانی لیا, دس بجانے کے بعد ایک لوٹے میں پانی لیا, لوٹے کو اپنے پیٹ سے لگا دیا اور دونوں دانوں سے اس لوٹے کو پکڑ لیا اور ایسے ہاتھوں کو باندھ کے رات تمام بیٹھے رہے. پوری رات تہجد کے وقت استاد محترم ہوتے ہوئے कोई टोटा ले आ गया मुझे पानी। आप सवालों में कैसा था हमारे जमाने में, हम लोग तो अपने बचपन में ये शीशियों में कपड़े का तेल जम जाता था, दूसरा तेल तो रहता नहीं था, अब जमा हुआ तो लगाने में काम, जमा हुआ है सर्दी में और उसको गर्म करने के लिए पिघलाने के लिए क्या करते थे, उसको पिघलाने के लिए दोनों हाथ में ऐसा रखे काफी देर तक ऐसा मनुष्य कभी कभी ऐसा बगल में होते रहते थे, थोड़ी देर के बाद मुझे निकालते बदन की गर्मी से पिघल जाते, यदि नहीं किए थे दरवाजे जाता था करके थे उन्होंने वो लोटा रात तमाम पकड़ा अपने बदन से लगा के सुबह में तहज्जुद में उस्ताद मोहतरम होते हुए लोटा पेश कर दिया, उस्ताद ने उससे वजू किया तो पानी जो है ठंडा नहीं है, गुना गुनगुना हल्की सी गर्मी उसमें और ये है और ये पानी कहाँ से लाए थे जेल में, मैंने ये नजर आता हूँ आप लज्जत होगी इसलिए मैंने इसका इंतजाम किया, क्या सूरत किया जो जरा उसकी बताओ तो सही, ये पानी तुमको यहाँ कहाँ से मिल सका, उस्ताद से ज्यादा इतराज करने पर उन्होंने बताया कि रात में मैं नहीं सकती पूरी रात लोटे को अपने पेट से लगा के दोनों कानों से उसको पकड़ कर दोनों हाथों को घुटनों से पाल कर मेरा तमाम बैठा रहा, उसके नतीजे में पानी की कैफियत यह होगी, दिल से दुआने के लिए उस्ताद ऐसे गुलाम के लिए ऐसे सच्चे शागिर्दों के लिए दिल की गहराइयों से दुआ निकलती है, दुआ निकली तो फिर अल्लाह जल्ल शानहू ने आलम नाम को चमकाया मुअज्जज तलबा इसी तलबा, बात असल में ये है कि बड़ों की खिदमत बड़ों की इज्जत बड़ों का एहतराम बड़ों का अदब बहुत बड़ी नेमत है, दिल की गहराइयों से दुआ निकलती है, हक को कबूल करने की इस्तेदाद बड़ों में भी पैदा हो जाती है और बच्चों में ये चीज है, बादशाह-तरीन घराने के बच्चे मसलक दूसरा मशरफ दूसरा ख्यालात दूसरे, उनके बच्चों में भी कोई एक बच्चा मुतासर हो किसी अच्छी बात से मजलिस में आने लगे उन्होंने उसे तारीफ की, कितने खिदमत अब तक माँ बाप की करते थे उससे ज्यादा कर, इतना अदब उससे ज्यादा करते थे उससे ज्यादा करना, इतना लिहाज पास करते थे उससे ज्यादा करना और अपनी तालीमी मैार तक जैसा था उससे अच्छा रहना एहतमाम किया बच्चों ने, अब उनके वो माँ बाप जो मसलकन दूसरे हैं आठ आठ दिन के वास्ते एक मिनान को मौका से ज्यादा रह सकते बोल के बैठ देते, खिदमत और अदब और इज्जत और एहतराम वो चीजें हैं जो सबसे सख्त दिलों को पिघलाने के सबब बन जाती, इसलिए अजीज तलबा और तालिबात इस बात का खास ख्याल रखें। दूसरी बात जो इस मौके पर अर्ज करनी है वो ये है कि आप हजरात के इल्म में है कि इस्लाम का जो साल है उसको इस्लामी वाकयात में से वाक्य हिजरत से मरबूत किया गया, वाकयात बहुत बड़े हुए कुरान करीम का नुज़ूल उसका आगाज और वाकया नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम का वाक्य मेराज बहुत बड़ा वाकया और उसमें बदर उसमें बहुत बड़े बड़े वाकयात नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम के मक्के की ताइफ की कुर्बानी बहुत बड़ा वाकया है, वैसे उकबा वैसे सानिया बहुत बड़े वाकया, लेकिन इन तमाम वाकयात के मुकाबले में वाकया हिजरत के साथ में इस्लाम की तारीख मुतय्यन की गई, इसी बात जब कितने तारीख को 1436 हिजरी मेराजी होता बद्री होता देवी होता जी वहाजी होता हिजरी हिजरत से मुताल सोचना चाहिए कि इस्लाम की तारीख को हिजरत के साथ मरबूत किया गया, बात असल ये है कि हिजरत एक बहुत बड़ा गैर मामूली वाकया है और उसमें जबरदस्त पैगाम है और वो ये है उसके खुलासा कि अल्लाह का دین اس درجے زیادہ پسندیدہ ہے اور اسلام کی تعلیم اس درجے اہم ہے اور اللہ کی مرضی کے مطابق زندگی گزارنے کی قدر اہمیت ہے. اگر اس میں رکاوٹ بنتا ہو وطن تو وطن چھوڑ دینا چاہیے, اس میں رکاوٹ بنتا ہو کاروبار تو کاروبار وہاں سے چھوڑ دینا چاہیے, اس میں رکاوٹ بنتے ہوں عزیز و اقارب کو چھوڑ دینے کی ضرورت پڑتی ہے تو چھوڑ دینا چاہیے. اس کی وجہ سے متاثر ہو سکتی ہے معیشت کو متاثر ہونا برداشت کیا جا سکتا ہے, لیکن دین ایمان اسلام کو اپنانے میں کسی قسم کی رکاوٹ نہ رہے اس کو زیادہ اہمیت دینا چاہیے. ہجرت بہت بڑا ظاہر ہے کہ ایک ہے ہجرت کی جو دو قسمیں, ایک ہجرت من الوطن اور ایک ہے ہجرت عن المعاش, ایک مقام سے دوسرے مقام کو ہجرت کر جانا, یہ تو حقیقی وہ ہجرت اب ختم ہوگی یا ہجرت بعد الفتح, بس مکہ کے بعد اب وہ ہجرت باقی نہیں رہی. ہاں کسی جگہ آدمی ایسے حالات میں گر سکتا ہے کہ اس کا دین ایمان پر ٹاکہ پڑ جانے کا ڈر ہو, تو ایسے شخص کو تو ابھی بھی چاہیے کہ وہ اس جگہ کو چھوڑ وہاں جائے جہاں اس کا دین ایمان محفوظ رہ سکتا ہو. اپنے دین ایمان کو محفوظ رکھنے کے واسطے جو ایک مختصر سی جماعت غار میں جا کر چھپ گئی تھی, ان کی ادا اللہ کو اس قدر پسند آئی کہ ان کے نام کا واقعہ ان کے نام کی صورت ہی قرآن پاک میں اتر گئی. ان کے دین پر ان کے ایمان پر حملے کرنے کی سازشیں کی جا رہی تھیں, تو اس سے بچنے کے لیے اپنے ایمان کو سلامت رکھنے کے لیے وہ لوگ اپنے آبادیوں اپنے گھروں اپنی مصروفیتوں سے نکل کر غار میں جا کر چھپ گئے تھے. اللہ کے جل شانہو کو جو درجہ پسند آئی یہ چیز بغیر ظاہری کھانے پینے کے 300 سال سے زیادہ اللہ جل شانہ نے ان کو اس دنیا میں قائم رکھا. ولبثوا فی کہفہم 300 سنین وازدادوا تسعا, 309 سال اپنے پاس میں 6 پیڑیاں ہو جاتی. 300 سال بولے تو 50-60 سال کے ایوریج ہے عام طور پر اسی طرح گر جانے کا, 6-6 گھستے ہو جانے. اللہ نے 309 سال تک ان کو خراب میں سلائے رکھا. ربنا علی آذانہم, ہم نے ان کے کانوں کے اوپر ایک مہر بھی لگا دی تھی کہ وہ نیند ساری کرتی تھی, آرام میں رہتے تھے. لکھنے والا کوئی دیکھے تو آسمانوں میں جیسے بیدار ہے, حالانکہ وہ آرام میں رہتے. لتحسبهم ايقاظا وهم ركوب, تو ان کو بیدار سمجھتے تھے حالانکہ وہ آرام کرتے. اتنے عرصے تک جو زمین پہ رہے, زمین جس میں انسانی کو کھا جاتی, آدمی کا توازن خون بھی متاثر ہو جاتا ہے, اس لیے ضرورت پڑتی ہے اسے ادھر سے ادھر ادھر سے ادھر پلٹنے کی. حالت نیند میں پلٹنا تو آٹومیٹک چلتا رہتا ہے, بہت کم لوگوں کے ایک پہلو پہ سوتے تو سوئی گئے بس, نیند ان کو اسی لگ جاتی ہے نہیں رہی, پھر انہیں کچھ پتا نہیں چلتا. لیکن کئی ایک لوگ ہیں بعض لوگ ان کو پتا بھی نہیں چلتا, وہ تو پلٹتے رہتے. اللہ تعالیٰ کا ایک نظام ہے, اور جن لوگوں کو نیند نہیں آتی ان کے تو پلٹیاں چلتی ہی رہتی ہیں. اللہ تعالیٰ کا ایک نظام ہے, وہ نیند میں تھے مگر اللہ جل شانہ ان کو کبھی دائیں کبھی بائیں پلٹاتے رہتے. ذکر قرآن پاک میں ونقلبهم ذات الیمین وذات الشمال, دائیں طرف پر رکھ دیتے تھے کبھی بائیں طرف پر رکھ دیتے تھے. دین و ایمان کی حفاظت کے واسطے ہجرت کا کرنا, اپنے مقام کو چھوڑنا, اپنے آرام کو چھوڑنا, اپنے امراض کو چھوڑنا, اپنے مفادات کو چھوڑنا, یہ غیر معمولی اہم چیز ہے. امت مسلمہ کے ہر فرد کو اسلامی تاریخ کے ذریعے سے یہ سبق حاصل کرنا چاہیے. یہ کیا وجہ ہے کہ آخر اسلامی تاریخ کو ہجرت کے ساتھ وابستہ کیا گیا ہے, جبکہ اس سے پہلے بہت بڑے بڑے واقعات ہوئے. آج ہم چھوڑنے تیار ہیں اپنے مرغوبات کو, اپنے اندراز دنیویہ کو, اپنے مفادات وقتیہ کو, अपने जज्बात नफसानिया को छोड़ने को तैयार नहीं। हालांकि इस्लामी तारीख हिजरत से मंसूब होने में एक सबक मौजूद है, तरक्की का राज हिजरत में है। जब तक मक्के में थे हिजरत नहीं हुई थी, वो जबरदस्त फैलाव भी कम, साइल भी ज्यादा थी, वसाइल कम थे, राहें मजदूर सी दिखाई देती थी। लेकिन जब उन्होंने अल्लाह की नस्बत पर वतन को छोड़ा, अपने मकामी कारोबार को छोड़ा, अपने मकामी मफादात को छोड़ा, अपने अजीज व अकारिब से जुदाईगी को बर्दाश्त किया, फिर अल्लाह ने उनके लिए मदद और नुसरत के दरवाजे खोल दिए। दो चीजें समझ में आती हैं। एक तो यह कि अल्लाह की मर्जियात हमारी अपनी ख्वाहिशात के मुकाबले में इतनी ज्यादा अहम है कि अगर अल्लाह की मर्जियात को अपनाने में बड़ी बड़ी ख्वाहिशात पर अगर जरब पड़ती हो तो उसे बर्दाश्त करना है, लेकिन अल्लाह की मर्जियात को पूरा करना है। आपको मालूम है कि घर का छोड़ना छोटा काम नहीं है, बहुत बड़ा काम है। वतन का छोड़ना कोई छोटा काम नहीं, बहुत बड़ा काम है। अपने जमे जमाए कारोबार को छोड़ना छोटा काम नहीं है, बहुत बड़ा काम है। सहाबाए किराम ने ये सब कुछ किया अपने दीन ईमान की हिफाजत के लिए। ये भी मालूम था उनको कि हिजरत करने का मतलब ये नहीं है दो चार साल के लिए दोबारा हालात फिर बहाल हो जाए, फिर आके अपनी अपनी जगह रह जाएंगे, फिर अपने मकान में खुद आके उतर जाएंगे, फिर अपनी दुकान खुद खोल लेंगे, फिर अपना कारोबार फिर जमा लेंगे। इसका कोई चांस भी नहीं था। इसी बात से जितने हिजरत करके गए सबके सब वहीं रहे, वापस नहीं आए। किसी एक आध की अगर कोई ऐसी बात हो गई हो तो मजदूरी की वजह से वो वहां रह गए हों, वापस आने के बाद नहीं जा सके हो, फिर गलायदा चीज है, वरना मजबूरी हैसियत से किसी को इजाजत नहीं थी। हिजरत हो रही बस हिजरत हो रही, किसी खैर की तरफ इकदाम इकदाम ही होता था, फिर इजबार नहीं होता, आगे ही बढ़ना होता था, पीछे हटना नहीं था। अब यहाँ उस किस्म की हिजरत तो नहीं है, लेकिन ये सबक लेने के बाद एक उनवान मौजूद है, वो ये है कि अल्लाह जल्ल शानहु की मर्जियात और दीन मतीन को जिंदगी में लाने के लिए अपने को बहुत सारी कुर्बानियां देनी पड़ती है, बहुत सारी चीजों को छोड़ना पड़ता है। मानो छोड़ना, बहुत सी चीजों को छोड़ना। अब हमारे जमाने में महाजिर कौन है? महाजिर वो है जो मासी को छोड़कर सहाब की तरफ आ जाए, अफलत को छोड़कर जिक्र की तरफ आ जाए, शिर्क को छोड़कर तौहीद की तरफ आ जाए, कुफ्र को छोड़कर ईमान की तरफ आए, जहालत को छोड़कर इल्म की तरफ आए, ख्वाहिशात से नफसानी को छोड़कर मर्जियात रब्बानी की तरफ आए, रज़ाइल को छोड़कर फज़ाइल की तरफ आए। रज़ाइल बोले तो अच्छी सिफात, तौहीद, ईमान, सिद्क, इस्तिक़ामत, ताआत, एतमाम सुनन, एतबारात इल्म हक कहते हैं, एतबारात इल्म हक। उनके सामने कुछ कलिमात दोहराए गए होंगे, वो कलिमात ये है, हर किस्म की तौहीद को, ईमान को, सच्चाई को, इकामत को, सुन्नतों को, हसनात को, याद इलाही को, याद कर सुना होंगे। एतबारात इल्म हक, इसके बरखिलाफ एतबारात इल्म बातिल है, शिर्क, कुफ्र, निफाक, इर्तिदाद, बिदआत, इश्क व फुजूर, गफलत, ये सब एतबारात इल्म बातिल है। तो क्या करना है? शिर्क से निकल कर तौहीद की तरफ, कुफ्र से निकल कर ईमान की तरफ, किज्ब से निकल कर सिद्क की तरफ, तज़ब्ज़ुब से निकल कर इस्तिक़ामत की तरफ, बिदआत से निकल कर सुन्नतों की तरफ, गुनाहों से निकल कर अमलदारियों की तरफ, गफलत से निकल कर याद की तरफ हिजरत करना। करके देखे कोई तरक्की इसी में छुपी हुई है। रूहानियत में तरक्की इसी के साथ में है, अल्लाह के महबूबियत इसी के तवस्सुस से मिलेगी, जिंदगियों में बेहतरी इसी के जरिए से आएगी। इस सबक को जहन में तमाम کرنا چاہیے کہ جب تک کہ مجھے خلاف شرع کی کو کچھ اوڑھنے کا میرا مزاج نہ بنے اس وقت تک میرے دین میں ترقی نہیں ہو, اس وقت تک رب تعالیٰ کا قرب نہیں نصیب ہو سکتا. وہ ہجرت تو باقی نہیں رہی, جیسے مکہ پر ختم ہو گئی, لیکن یہ ہجرت تو قیامت تک کے لیے. چھوڑنا مربوبہ, چھوڑنا خواہشات, چھوڑنا سیاحت, چھوڑنا معصیات کو اور چھوڑنا غفلت کو, یہ صرف قیامت تک کے لیے فائدہ ہوگا. ایک سبق ہے اسلامی تاریخ کا, ایک پہلو ہے سمجھ لیجیے اسلامی تاریخ کو متعین کیے جانے میں ہجرت کے ساتھ مضبوط کرنے کی وجہ سے. اور ایک بزرگ نے اور بھی بات لکھی ہے اور یہ کہا ہے کہ ہجرت کے ساتھ متعلق کرنے کی مصلحتوں میں سے ایک مصلحت یہ ہے جس کے اندر حوصلہ ہو, ہمت ہو, کسی صورت میں مایوسی نہ ہو, اس کے عزم و ارادے میں کسی قسم کا کوئی اضمحلال نہ ہو. حالات اس وقت دنیا میں کافی دیگر وہ ہیں, بہت ہی پریشان کن حالات ہیں اور لوگ حیران ہیں کہ کیا کریں. بہت سارے تو وہ لوگ ہیں جن کے حوصلے پست ہو جا رہے ہیں, ہمت سے جواب دیتے رہیں گے, مایوسی کا شکار ہو رہے ہیں. یہ عزت سبق دیتی ہے کہ نہیں, مایوسی میں کوئی مسئلہ نہیں ہے. یہاں عزت سے تنگ کیا جا رہا مکے میں, کوئی حرج نہیں ہے, جائیں گے دوسری جگہ پھر وہاں کام کریں. حوصلہ اور ہمت کا سبق ہے اس آگے بڑھنے کا. دنیا کے حالات میں تغیرات آتے رہتے ہیں, لیکن جس قدر ہم چمٹے رہیں گے اللہ سے, وابستہ رہیں گے اللہ کے حبیب سے, رہنما بنائیں گے قرآن و سنت کو, تابع رہیں گے شریعت کے, انشاءاللہ یہ آنے والے حالات سب کا حال اسی کے اندر ہوگی. اور کسی شخص کے زمین پر کی ساری چیزیں تیر بن جائیں, آسمان کمان بن جائے اور نشانے پر ہم ہوں, بچیں گے کیسے؟ میری کائنات تیر بن جائے, ایسی صورت اپنی حفاظت کی کیا صورت ہے؟ کہتے ہیں جو تیر انداز ہے نا, اس کو لپٹ کر رکھ لیا, تیر انداز کو لپٹ لیے بچت. ہمارے موجودہ حیدرآباد میں پیدا ہوئے تو بچے وہ پرانے زمانے کی چٹکیاں نہیں دیکھے ہوں, نیچے کا ایک پارٹ, اوپر کا ایک پارٹ, بیچ میں سے تھوڑی سوراخ ہوتی اور اس میں ایک میانی بھی ہوتی درمیان میں ایک لکڑی, اور اوپر والے پارٹ کے کنارے پر گول سا سوراخ ہوتا تھا جس میں ٹوٹا گاڑا ہوا ہوتا, اوپر والے سوراخ سے اناج اس میں ڈالتا, پھر وہ کھوٹے کو پکڑ کے ایسا پھر آتے, آہستہ آہستہ وہ دانے اندر جنون میں جانے کے بعد جب پھیلتے دو پارٹوں کے بیچ میں آتے ہی پس جاتے, زیادہ پسنے کے بعد بازوؤں سے گرنا شروع ہو جاتا. اس طریقے سے پرانے زمانے میں عورتیں اپنے ہاتھ سے آٹا پیستی تھیں, صحت بھی اچھی رہتی, ان کے ہاتھ بھی نہیں دکھتے تھے, پانی اپنے ہاتھ سے بھرتے تھے, ہر چیز گھر میں کوٹ لیا کرتے, دھان کوٹ کے چاول نکالتے, اناج بیج کے آٹا نکال دیتے, بیج کوٹ کے پاؤڈر بنا لیتے, گرین جناب ایجنڈر کچھ بھی نہیں تھی, صحت اچھی تھی, پانی خود سے لاتے, بڑے بڑے گھڑے اٹھا دیتے, سارے کام ان کی زندگی کے آسان سے آسان تر ہو جاتے. برسوں میں کبھی کسی کے بارے میں سنتے تھے کہ اس کی طبیعت خراب ہو گئی, ڈاکٹر انجیکشن دیا, بولے تو ایسا سمجھتے تھے جیسے تو بہت ہی طبیعت خراب ہو گئی, ڈاکٹر انجیکشن تو انجیکشن دینا پڑا ہو, تو صبح سے لے کے شام تک اپنے ہاتھ سے تین دن وقت دے رہے, صحت پوری تباہ ہو گئی. بچیاں ذرا غور سے سننا, گھر میں بچیوں کو کام کاج کی عادت بالکل نہیں, پیدا ہونے کے وقت سے دوایا شروع, پڑھتے گئے جیسا دواؤں کی مقدار بھی بڑھ رہی, سالانہ اخراجات کے آئٹموں میں دوا کے واسطے 500 روپے, 1000 روپے, 2000 روپے الگ سے نکال کر رکھنا. ایک زمانہ تھا کبھی دوا میں کوئی پیسہ ہی نہیں بھرے ہوتا, کبھی کبھی کسی حکیم کے پاس میں گئے تو کوئی ایک دو قسم کی دوائیں دے دیتے, ختم ہو جاتا, ورنہ ان کے کام کاج میں ہی ان کی صحت چھپی ہوئی تھی. بچے بول رہے ہیں کہ صاحب ہمارے اوپر آتا اس وقت میں ہوتا جبکہ سنانے والے صاحب بھی کچھ اس سے ان کی محنت کیے ہوئے ہوتی, لیکن آپ کو معلوم ہونا چاہیے کہ آدھا آدھا کلو میٹر سے تو ہم بھی اپنے کندھے کے اوپر کھڑے اٹھنے کے لگتے, ایک ایک کلو میٹر چل لینا تو کوئی مسئلہ ہی نہیں,
सारे खींचना भरना लकड़ियां फोड़ना मुसाफिर करते थे, लकड़ियां फोड़ने का काम। सेहत का राज जिस्मानी मेहनत में है वो तो अच्छा हुआ, गनीमत हुआ कि इस जमाने में मैयार बदल गया। किसी किसी खानदान में एक मैयार था सुना, जो पंडित पर लकड़ियां फोड़ेंगे उसी को बच्ची देंगे, नहीं तो नहीं देंगे बोलते थे। सेहत को जांचने का एक मैयार था उस जमाने में। अब ये जमाने में लोटा उठाया दूध के कमर पकड़ दे दी, आंगन में झाड़ू दे दिए हाथ पकड़ लेके बैठ जाए हाथ धुल रहा हूँ। सबके सब इस वास्ते है कि बचपने से बिल्कुल मेहनत का मिजाज नहीं रहा। बच्चों से बच्चियों से कहना यह है कि आप जिस्मानी मेहनत का भी निजाम बनाओ, मिजाज बनाओ। एक जमाना था कि आटा वैसा पीसते थे, उसको मिसाल देकर हमारे बड़े लोग बोलते थे कि नीचे चक्की का एक पार्ट होता है, ऊपर चक्की का एक पार्ट होता है, बीच में अनाज के दाने होते हैं और वो ऊपर का पार्ट घुमाया जा रहा है। नीचे के पार्ट और ऊपर के पार्ट दोनों के आपस में रगड़े खाने के नतीजे में उसके दरमियान में आने वाला अनाज का दाना पिस जाता था, आटा निकलता था। लेकिन जब पूरे आटे से फरागत होगी पूरे अनाज के पीसने के, तो फिर उसके बाद में वो आटा चूंकि पत्थरों को चिपक जाता है तो उसको छाल कर निकाल लेने के लिए, साफ करके निकाल लेने के लिए जब ऊपर के पार्ट को उठाया जाता तो वो बीच वाली मियानी के पास लगे हुए जो दाने होते थे जैसे के वैसे रहे, और गाय को महफूज रहे पिसने से, मतलब तो मियानी से चिमटे रहे, मरकजी मरकजी जगह से चिमटे रहे, उसके नतीजे में महफूज रहे। इसी तरीके से आसमान ऊपर का पार्ट बन जाए और जमीन नीचे का पार्ट बन जाए और चलाने वाले कायनात के इसको चलाना है हो, तो ऐसी सूरत में अपनी हिफाजत का हमें है जो चलाने वाला है, जो मरकजी जगह है उससे अपने आप को चिमटाए रखे। बुजुर्गों ने बताया कि अल्लाह जल्ल शानहु से वाबस्तगी इन तमाम हालात में अपने आप को महफूज रखने का सबसे महफूज जरिया है। जैसे जैसे हालात बिगड़ रहे हैं लोग अल्लाह से दूर हो रहे हैं, इसका मतलब यह हुआ कि अपनी तबाही का सामान कर रहे हैं, करीब होंगे तो अपनी हिफाजत का सामान हो, उनसे जुड़े रहे, वाबस्ता रहे, इसी में अपनी हिफाजत है, इसी में अपनी सलामती है। इसी वास्ते किसी कहने वाले ने कहा कि चलाने वाले जब तीर चला रहा हो तो उसके तीर से बचने की सूरत क्या है, तीर चलाने वाले के पास जाके उसको ही चिमट जाना, चलाएंगे किधर हूँ। इसी तरीके से कायनात में जो कुछ तगैरात हो रहे हैं आपको मालूम है कि ये सब के सब अल्लाह जल्ल शानहु की तरफ से है। मुदब्बिर अल-अमर मिन अस-समाए इल-अर्ज़, मुदब्बिर कायनात है, वो आसमान और जमीन में तदबीर करते हैं, हालात का बनाना बिगाड़ना सब उनके कब्जे कुदरत में है, सारी की सारी चीजें उनकी मिल्कियत में है, उनकी उनके मंशे के बगैर कोई दर्रा भी अपनी जगह से हरकत नहीं कर सकता। ला ततहरकु ज़र्रतुन इल्ला बिइज़्निल्लाह, पत्ता हिलता है तो उनके हिलाने से हिलता है। हालात तगैरात आ रहे हैं तो उनके तगैरात लाने की वजह से आ रहे हैं। ऐसी सूरत में हमारी अमान, हमारी हिफाजत, हमारी सलामती, हमारी आफियत उनसे अपने आप को मरबूत कर लेने में, उनसे दूर होने में नहीं है। स्वास्थ्य बड़ी हैरत होती है उस वक्त में जबकि लोग कहते हैं कि भाई तुमने काय को फलाना फरीदा छोड़ दिया, नमाज क्यों नहीं पढ़ी। कहने का घर के हालात जैसे थे कि ऐसा मतलब रहा कि वो अदा ही नहीं कर सका। अरे भाई वो परेशान उन हालात में परेशानी से हिफाजत के वास्ते जहाँ जाना चाहिए था वही नहीं गया। तो अजीज तलबा तालिबात इस बात को खूब अच्छी तरीके से जहन में रखें कि हमारी कामयाबी, हमारी सुरखुरी, हमारी सरबलंदी अपनी ख्वाहिशात, अपने मरबूबात, अपने मालूफात, अपनी मर्जियात को छोड़कर रब की मर्जियात को अपनाने में है। माफी से हिजरत करना बात की तरफ, अफलत से हिजरत करना याद हक की तरफ, विदात से हिजरत करना सुन्नतों की तरफ जाना, इसी में हमारी आफियत है, हमारे लिए सलामती है। एक तारीख इस्लामी जो हिजरत के साथ मरबूत रखी गई है उसके पस मंजर में उसके एक सबक के तौर पर गोया एक जिया आपके सामने रखा गया है। आप इसे जहन में रखें कि ये तारीख हमको हमेशा ये बात को याद दिलाती रहती है कि इस्लाम की तरक्की तो हिजरत के बाद ही हुई। इस्लाम का शुयू, इस्लाम का फरोग اور فتح مکہ کے اسباب اور حالات سب کے سب جو بنے ہیں وہ ہجرت کے بعد ہی تو بنے ہیں. یہ ساری ترقی چھپی ہوئی ہے مرغوبات کے چھوڑنے کے ساتھ. اب سارا جل شانہ تو صحیح علم و عمل کے اندر سب سے قومی خدا اللهم آمنا بالعلم وزيدنا بالعلم وعلمنا من الشكوى.